कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्।
रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाई हुनुहुन्छ। नेपाली काङ्ग्रेस झापाले अहिले 2 महिने अन्तर्क्रियात्मक कार्यक्रम तय गरेको छ। नेपाली काङ्ग्रेस झापाले सुरु गरेको 2 महिने अन्तर्क्रियात्मक कार्यक्रम किन र के का लागि, यिनै यस्तै विषयमा आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। कृष्णजी नमस्कार, कार्यक्रममा स्वागत छ।
धन्यवाद माधवजी।
यो नेपाली काङ्ग्रेस अहिले के पो गर्दैछ?
हामी अहिले सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत हामीले 1 महिने यो अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रम भनेर चाहिँ बनाएका थियौँ। त्यसलाई अरू 1 महिना थपेर 2 महिने बनाएका छौँ र यसमा चाहिँ हामी 5 क्षेत्रमा जिल्लाका 5 पदाधिकारीहरू जिम्मेवारी लिएर खटिएका छौँ। 1 म खटिएको छु, 2 उपसभापति शेरबहादुर भट्टराई, 3 सभापति देवकुमार थेबे, 4 सचिव नवीन बिमली र 5 क्षेत्रमा अर्का उपसभापति केशवराज पाण्डे खटिनु भएको छ। हामी चाहिँ अहिले सङ्गठनलाई सुदृढीकरण र सङ्गठन विस्तार अभियान लिएर चाहिँ वार्ड वार्डमा जाँदैछौँ। यो वार्ड सकिसके पछाडि हाम्रो झापा जिल्लामा 1137 टोल छन्। कुनै वार्डमा 4 टोल छन् भने कुनै ठुला सहरी इलाकाका वार्डहरूमा चाहिँ 25 टोल बनाएर हामी टोल समितिमा पनि अभिमुखीकरण प्रशिक्षण कार्यक्रमहरू लिएर गइरहेका छौँ। र अहिले वार्ड स्तरीय कार्यक्रममा चाहिँ हामीले वार्ड कार्य समिति, क्षेत्रीय प्रतिनिधि, त्यो वार्डमा रहनुभएका गाउँ, नगर, प्रदेश, क्षेत्र, केन्द्र, जो जो नेता महाधिवेशन महासमिति जो जो हुनुहुन्छ जनप्रतिनिधि, उहाँहरूलाई हामीले चाहिँ कार्यक्रममा वार्डको कार्यक्रममा सहभागी गराएर र पार्टी सङ्गठन सुदृढीकरणका निमित्त तहगत रूपमा गर्नुपर्ने कार्य सम्पादन जिम्मेवारीको विषयमा बोध गराउने र त्यो कार्य सम्पादनलाई चुस्त दुरुस्त ढङ्गले अगाडि बढाउने, सङ्गठनलाई गतिशील, चलायमान र जनताका, जनसरोकारका, जनचासोका विषयहरूलाई सम्बोधन गर्ने गरी हामीले अभियान अगाडि बढाएर र प्रशिक्षण कार्यक्रम देशमा विभिन्न खालका अहिले जुन र्युमरहरू, हल्लाहरू, भ्रमहरू, अपवाहहरू जुन फैलाइएका छन् त्यसलाई वास्तविकता यो हो भनेर चाहिँ कार्यकर्ता लेभलमा जनताका घर दैलोसम्म पुगेर हामीले सचेत गराउने काम गरिरहेका छौँ।
जस्तो यो चाहिँ पार्टीको तहमा मात्रै हो कि अरू जनवर्गीय सङ्गठनहरूमा पनि छ?
अहिले हामी पार्टी पङ्क्तिमा गइरहेका छौँ। अब जनवर्गीय सङ्गठन हाम्रो चाहिँ शुभेच्छुक संस्था भन्छ, शुभेच्छु भातृ शुभेच्छुक संस्था। अहिले शुभेच्छुक संस्थाको विभागको प्रमुख पनि जिम्मेवारी पार्टीले मलाई नै दिएको हुँदाखेरि शुभेच्छुक संस्थाहरूका बिचमा पनि हामीले यो कार्यक्रम गर्छौँ। तर पहिलो चाहिँ हामी पार्टीको तहगत रूपमा हामी टोल तहसम्मै पुगेर एक चरणमा यो कार्यक्रम गरिसके पछाडि हामी शुभेच्छुक संस्था, जनवर्गीय सङ्गठनहरूमा पनि यो अभियान हाम्रो निरन्तर रहन्छ।
अच्छा, अहिले यो अन्तर्क्रियात्मक कार्यक्रम भनेर जुन भन्नुहुन्छ तपाईँहरू, यो जनतासँग अन्तर्क्रिया गर्ने, उहाँहरूको सुझावहरू लिने भन्ने हुन्छ, यो चाहिँ किन र के का लागि हो?
अनि अहिले चाहिँ हामीले कार्यकर्ता तहमा, वार्डमा चाहिँ कार्यकर्ता तहमा गइराखेका छौँ। अब टोलमा जाँदा चाहिँ जनस्तरमै हामी चाहिँ नै अन्तर सम्वाद गर्छौँ र त्यहाँ अहिले कार्यक्रमको मोडल हाम्रो चाहिँ अहिले विशेषतः चाहिँ हाम्रो क्रियाशील सदस्यता नवीकरणको अभियान पनि चलेको छ र नयाँ वितरणको अभियान पनि चलेको छ। हाम्रो चाहिँ 14 महाधिवेशनसम्म पार्टीको क्रियाशील सदस्यता दिने अख्तियारी केन्द्रीय समितिलाई थियो र यो अहिले चाहिँ केन्द्रीय समितिले महासमितिबाट पारित गरेर क्रियाशील सदस्यताको नवीकरण पनि केन्द्र पठाउनु पर्दैन, जिल्लालाई नै जिम्मेवारी दिएको छ र नयाँ क्रियाशील सदस्यताको वितरण पनि पहिले केन्द्रले गर्थ्यो, अब चाहिँ जिल्ला समितिहरूलाई नै 77 जिल्ला समितिलाई चाहिँ नयाँ क्रियाशील सदस्यता दिने अधिकार पनि जिल्ला समितिलाई दिएको हुँदाखेरि हामी नवीकरणको अहिले मोटामोटी हामी 85% हाम्रो नवीकरणको कार्य सकिसकेको छ र यो 15% पनि अब 1 हप्ताभित्र सकेर हामी नयाँ सदस्यता साथसाथै हामी नयाँ सदस्यता विस्तार पनि गर्दै जान्छौँ। नयाँ सदस्यता वितरण पनि हाम्रो अब जेठ 15 पछाडि बैठक बसेर हामी निर्णय गरेर वार्डमा फेरि हामी चाहिँ नि नयाँ सदस्यता 10-15% कति हुन्छ आवश्यकताको आधारमा 20 पनि हुनसक्छ न्यूनतम 10%बाट हामी सदस्यता विस्तार गरेर चाहिँ वार्डमा जाँदैछौँ र त्यहाँ जाँदा चाहिँ हामी पार्टीको हाम्रो पार्टीमा नवीकरण कति भए हाम्रो पार्टी छोडेर कति साथीहरू बाहिरिनु भएको छ कति साथीहरू अर्को पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ यसको तथ्याङ्कहरू केलाएर अब बढीभन्दा बढी साथीहरूलाई नेपाली काङ्ग्रेसमा आबद्ध गराएर अगाडि बढ्ने विषयमा पनि हाम्रा कार्यक्रमहरू अगाडि बढ्छन् र पार्टीको नीति विचार सिद्धान्त कार्यक्रमको विषयमा नयाँ नयाँ पुस्ताका साथीभाइहरू आइरहनु भएको छ त्यसलाई पुनर्ताजकी गरिरहनु जरुरी छ नेपालको राजनीतिक परिवर्तनमा नेपाली काङ्ग्रेसले इतिहासदेखि नै 2003 सालदेखि अनवरत सङ्घर्ष गरेर हरेक परिवर्तनहरूको नेतृत्व गरेको विषयलाई हामीले जनस्तरमा पुर्याएर लोकतन्त्रको विकल्प फेरि पनि उन्नत लोकतन्त्र नै हो कुनै पनि प्रकारको अधिनायकवाद संसारमा कहीँ पनि त्यसले प्रगति गर्न सक्दैन जनताको अधिकार समुन्नति स्वतन्त्रताको बाधक हुन् भन्ने विषयलाई हामीले बुझाउँदै संगठन विस्तार गरेर लोकतान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई समृद्ध बनाउने विषयमा आम जनसहभागिता जुटाउँदै कार्यकर्ता पंक्तिलाई हामीले यसै विषयमा प्रशिक्षण अभिमुखीकरण गर्दै हामी अगाडि बढिरहेका छौँ
जस्तो सदस्यताको निर्णय गर्ने अधिकार तपाईँहरूलाई आयो भन्ने कुरा गर्नुभयो होइन अब त्यो तथ्याङ्क मात्रै पठाउनुहुन्छ कि कोष पनि पठाउनुहुन्छ माथि
होइन कोष चाहिन्छ हाम्रो त यस्तो छ हाम्रो प्रतिशतका आधारमा हामीले पठाउनु पर्ने हुन्छ त्यो चाहिँ हामी वार्ड तहलाई पनि त्यो सङ्कलित रकमबाट वार्ड तहलाई पनि छुट्याउँछौँ नगरलाई छुट्याउँछौँ गाउँलाई छुट्याउँछौँ प्रदेश 1-2 क्षेत्र नम्बरभित्रका 2 प्रदेशलाई छुट्याउँछौँ अनि क्षेत्रीय समितिलाई छुट्याउँछौँ जिल्ला समितिलाई अनि कोशी प्रदेशलाई र केन्द्रलाई त्यसरी त्यो सदस्यता शुल्क तपाईँको चाहिँ हाम्रोमा चाहिँ सदस्यता शुल्क भनिन्छ त्यो सदस्यता शुल्कको बाँडफाँड हुन्छ र त्यसलाई केन्द्रमा पनि पठाउनु पर्छ हामीले केन्द्रमा नवीकरण शुल्क र यो नयाँ क्रियाशील सदस्यताको शुल्क पठाएर अनि त्यो विवरण पनि पठाइन्छ र त्यो सदस्यता स्वीकृत गर्ने अधिकार चाहिँ केन्द्रले दिने या नदिने केन्द्रमा थियो भने अब त्यो दिने नवीकरण गर्ने नगर्ने कोही पार्टीमा बसेको छ तर पार्टी अनुशासन विपरीत गतिविधि गरेको छ उसको गतिविधि पार्टी हित विरुद्ध छ भनेदेखि त्यस्तो सदस्यतालाई रोक्ने पनि अधिकार जिल्लालाई छ नयाँ माग्नेहरूले पनि पार्टी अनुशासन विपरीत गतिविधि गरेको उजुरी पर्यो भनेदेखि त्यसलाई चाहिँ छानबिन गर्ने अधिकार पनि जिल्लासँग छ र जिल्लाले केन्द्रले जिल्लालाई अख्तियारी सबै जिल्लाहरूलाई अख्तियारी दिएको छ र क्रियाशील सदस्यताको अन्तिम टुङ्गो अब जिल्लाबाटै लाग्छ
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण उमाई हुनुहुन्छ कृष्णजी अघि तपाईँ भन्दै हुनुहुन्थ्यो कि अब चाहिँ सबै अहिलेको अवस्थाको बारेमा हामी कार्यकर्ता पङ्क्तिमा कुराकानी बुझाइरहेका छौँ भनेर भन्नुहुन्थ्यो होइन र यो जनताको घर आँगनमा पुग्दाखेरि चाहिँ जनताका कुराहरू चाहिँ के कस्तो पाइयो त
होइन अहिले चाहिँ मैले भने अघि नै माधवजी हामी अहिले कार्यकर्ता तहसम्म गइरहेका छौँ कति ठाउँमा हामी टोल तहमा चाहिँ जनतासँग पनि साक्षात्कार गर्दैछौँ त्यो दोस्रो चरणमा हामी जनताको घर दैलोमै पुग्छौँ अहिले कार्यकर्ता लेभलमै जाँदाखेरि पनि तपाईँको अलिकति एक खालको भ्रम सिर्जना गरिएको छ त्यो भ्रमले अब ठुलो प्रभाव त छैन तर के हो यो भन्ने खालको एक खालको साथीहरूको जिज्ञासा बढेको चाहिँ पाइएको छ जनस्तरमा पनि अलिकति जुन प्रकारले लोकतन्त्रमा चाहिँ सेवा सुविधाहरू जनताका कामहरू बिना झन्झटिलो एकदम सजिलो तरिकाबाट कार्य सम्पादन हुनुपर्छ भन्ने जनताको माग थियो त्यो चाहिँ अलिकति केही उहाँहरूमा असन्तुष्टि रहेको भएन लोकतन्त्रमा अलिकति जे आश गरिएको थियो त्यो भएन हुँदै नभएको होइन तर आश गरे अनुसार भएन भन्ने एक खालको अलिकति सामान्य गुनासो पनि पाइँदैछ
अहिले साँच्चै निराशा बढ्दै गएको हो
अहिले त्यस्तो त होइन निराशा यसलाई पछिल्लो हेर्नुहोस् न अब यसलाई एक खाले मान्छेहरूले त बर्बादै भयो समाप्तै भयो अब केही नै छैन भन्ने निराशा फैलाउन खोजिरहेका छन् निराशाबाट चाहिँ प्रगतिको बाटो समाउन सकिँदैन आत्मबलबाट आशावादिताबाट मात्रै अगाडि बढ्न सकिन्छ निराशाले पतनको बाटोमा पुर्याउँछ र यो निराशा त्यस्तो चरम निराशाको स्थिति जुन हल्ला गरिएको छ त्यस्तो स्थिति होइन किन पनि भने देशको युवा पङ्क्ति शिक्षित जनशक्ति कतातर्फ छ भन्ने कुरा चाहिँ भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले पनि एउटा मार्गनिर्देश गरेको छ जतिसुकै रूपमा अहिले चाहिँ प्रतिगामी तत्त्वहरूले पुनरुत्थानवादीहरूले लोकतन्त्र चाहिँ फेल भइसक्यो लोकतन्त्रको औचित्य छैन भन्ने भ्रम फैलाउने दुष्प्रयास गरे पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई हेर्ने हो भनेदेखि त्यहाँ नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घ पहिलो भएको छ नेकपा एमाले निकट अनेरा सोभ्यू दोस्रो भएको छ र माओवादी निकट अनेरा सोभ्यू तेस्रो स्थान ल्याएको छ राजा चाहिन्छ लोकतन्त्र चाहिँदैन अधिनायकवाद चाहिन्छ निरङ्कुशता चाहिन्छ भन्नेहरूको हैसियत त तपाईँको चाहिँ 0.0 देखिएको छ किन भन्दा 99% ठाउँमा त लोकतान्त्रिक गणतन्त्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उन्नति प्रगति र यसको संरक्षण हुनुपर्छ भन्ने पक्षधरताले जितेको छ त्यहाँ पनि के छ त भन्दाखेरि सबै मास्टर्स लेभलका बिएएमए पढेका विद्यार्थीहरू उहाँहरू यो देशको क्वालिफाइड जनशक्तिले चाहिँ यो मत जाहेर गरेको छ युवा नयाँ पुस्ता युवा विद्यार्थी कता छन् त भन्दाखेरि त राजतन्त्रको पक्षमा त 1% पनि देखिएन 99% तपाईँको चाहिँ यो लोकतन्त्रको पक्षमा देखियो यसले गर्दाखेरि पनि जनतामा निराशा छ लोकतन्त्रको विकल्प जनताले खोजेका छन् यो गलत कुरा हो यो हुँदै होइन तथ्यले यो भन्दैन फेरि पनि लोकतन्त्रको विकल्प भनेको योभन्दा उन्नत लोकतन्त्र हो संसारमा लोकतन्त्रको विकल्प भनेको कुनै पनि प्रकारको अधिनायकवाद निरङ्कुशता तानाशाही वंशवाद एकाधिकार कोही जन्मदैखेरि उच्च हुने अनि कोही जन्मिँदैखेरि निकृष्ट हुने यो मानसिकता यो सोचाइ नै दास मानसिकताको उपज हो अब दरबारिया पूर्व पञ्चहरू पूर्व मण्डलीहरू खाइपाई आएका राजाको चाहिँ चाकरी गरेर दुनो सोझ्याउनेहरूले फेरि पनि त्यही शासन आइदिन्छ कि भन्ने दिवा सपनामा रमाउनु त्यो उनीहरू त्यो पहिलेदेखि नै त्यो गरेका हुन् पञ्चायतको बेलामा पनि उनीहरू पञ्चायत जोगाउन 46 सालमा रोइ कराई गरिरहेका थिए ज्ञानेन्द्रले दरबार छोडेर जाँदाखेरि पनि उनीहरू रोइ कराई गरिरहेका थिए त उनीहरूले त्यो चाहेको व्यवस्था निरङ्कुशताको पक्षमा जनता भएदेखि त राप्रपा नेपाल राप्रपा यिनीहरूले चाहिँ तपाईँको दुई तिहाई जनमत ल्याइहाल्थे नि त फेरि पनि राजा चाहिएको हो भने निर्वाचनमा जानु हामी राजा ल्याउन चाहन्छौँ जनता हामीले भोटाला भन्नु 84 दुई वर्ष पछाडि चुनाव आउँदैछ दुई तिहाई ल्याउनु संविधान संशोधन गर्नु संवैधानिक वैधानिक बाटोबाट राजालाई नेपालमा स्थापित गर्ने बाटो त छ नि त लोकतन्त्रमा हिजो पञ्चायती निरङ्कुशतामा पो राजाको निरङ्कुशतामा पो जनताले चाहेको व्यवस्था ल्याउन पाइँदैन थियो त प्रतिबन्ध थियो त त्यो व्यवस्था ल्याउन चुनावबाट पनि पञ्चायतमा चुनाव जितेर पनि राजाको विरुद्धमा अदालतमै मुद्दा लाग्दैन थियो कानुनी कारवाही गर्न पाइँदैन थियो उजुर बाजुर लाग्दैन थियो अहिले त राष्ट्रपतिको विरुद्धमा लाग्छ प्रधानमन्त्रीले कतिवटा मुद्दा खेपिरहनु भएको छ यो लोकतन्त्रमा त तपाईँको चाहिँ शासकहरू सत्तामा बसेका सत्ताधारीहरूलाई पनि मुद्दा लाग्छ उनीहरूले पनि अदालतको सामना गर्नुपर्छ र जन्मदैखेरि श्रेष्ठ हुँदैन हरेक 5 वर्षमा जनताबाट अनुमोदित हुनुपर्दछ उसले केही गर्नु परेन कर्म गर्नु परेन जन्मकै आधारमा उच्च हुने जन्मकै आधारमा निच हुने जन्मिने पद्धति त्यही हो प्रक्रिया त्यही हो मुटु कलेजो शरीरका अङ्ग त्यति नै छन् उस्तै मान्छे हो तर एउटा जन्मिँदैखेरि विशिष्ट हुने एउटा जन्मिँदै निकृष्ट हुने यो अबको 21 शताब्दीको चेतनशील र सभ्य समाजले यो परिकल्पना पनि गर्न सक्दैन यो कुरा सोच्न पनि सक्दैन र यो भ्रम र भ्रान्तिको पछाडि समय बर्बाद गरेर मान्छेहरू हिँड्नुको औचित्य पनि छैन माधवजी
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण बगाई हुनुहुन्छ कृष्णजी अहिले चाहिँ खास गरी लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरू जस्तो नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी लगायतका चाहिँ दलहरूका नेताहरू चाहिँ बुढा भए र उनीहरूले काम गर्न सकेनन् अनि यो गरेको कुरा उठाउँदै अब राजावादीहरू खास गरी यो गणतन्त्र ठिक छैन भन्ने शक्तिहरू पनि एक ढङ्गले आइरहेका छन् के भन्नुहुन्छ तपाईँ
होइन अब उमेरले प्रकृतिको नियम हो निश्चित उमेर पुगेपछि मान्छे बुढो हुन्छ युवा हुन्छ जन्मिन्छ अध्वंशी हुन्छ वृद्ध हुन्छ र एक दिन यो संसारबाट विदा पनि हुन्छ यो त शाश्वत सत्य हो कोही मान्छे बुढो हुँदैमा नालायक हुने र कोही युवा हुँदैमा सबै लायक हुने भन्ने पनि हुँदैन राजनीति भनेको विचारले गर्ने हो चिन्तनले गर्ने हो जागरुकता र क्रियाशीलताले गर्ने हो त नेताहरू बुढो भयो भनेदेखि त्यो नेतृत्वलाई परिवर्तन गर्ने आवधिक निर्वाचन पार्टीहरूको पनि हुन्छ देशको पनि संसदीय निर्वाचन आवधिक हुन्छ संसदीय फाँटमा जाने नेताहरूलाई पनि तपाईँको काम नलाग्ने भने जनताले परिवर्तन गर्छन् पार्टीको नेतृत्वमा जाने नेताहरू पनि काम नलाग्ने भए उहाँहरूले कामै गर्न सक्नुहुन्न भनेदेखि त्यो नेतृत्वलाई परिवर्तन कार्यकर्ताहरूले गर्छन् त्यसो हुँदा नेताहरू चाहिँ बुढा भए अनि राजा चाहिँ तन्नेरी छन् त राजा पनि त 78 वर्ष कति पुगे त अन्तिम राजै भन्दिनँ म त शाहवंशका अन्तिम राजा र अस्वाभाविक रूपमा राजा भएका 2007 सालको जनक्रान्तिमा पनि ज्ञानेन्द्र अस्वाभाविक रूपमा राजा भएका थिए किन उनको राजा हुने राजदरबारको रोलक्रममै थिएन त्रिभुवनले देश छोडेर गइसके पछाडि राणाहरूले चाहिँ थपना राजा बनाए 3.5 वर्षको एउटा बालकलाई र 1958 जेठ 19 को राजदरबार हत्याकाण्ड पछाडि पनि ज्ञानेन्द्रजू राजा भए राजाको जेठो छोरा राजा हुने राजदरबार उत्तराधिकारी सम्बन्धित दरबारको जुन एउटा नियम परम्परा थियो त्यो परम्परा विपरीत माइलो छोरा चाहिँ ज्ञानेन्द्र राजा भए त्यो राजदरबार उत्तराधिकारीको स्वाभाविक प्रक्रिया थिएन त्यो चाहिँ अपुतालीमा आइलागेको एउटा चाहिँ राजा हुन अवसर मौका पाएका हुन् ज्ञानेन्द्रले र युवाको कुरा गर्ने हो भनेदेखि त ज्ञानेन्द्र कौन सा युवा हुन् र त्यसो हुँदाखेरि यो कुराहरू पनि के हो भने एउटा दरबारिया प्रतिगामी लोकतन्त्र विरोधीहरूले फैलाएको हल्ला हो। अझ उनीहरू त के भन्छन् भने ए हजारौँ राजा पाल्नुभन्दा एउटा राजा पाल्दा भइहाल्यो नि भन्ने जुन यिनीहरूले एउटा भ्रम फैलाइरहेका छन्। राजाहरूको विषयमा भन्नुपर्दा त अहिले राष्ट्रपतिले योभन्दा अगाडिका राष्ट्रपति रामवरण यादव, विद्या भण्डारी, अहिले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल त दरबारमा कक्कलले भत्ता खान्थे र अहिले कक्कलले खान्छन्। रामचन्द्र पौडेलले सेवा सुविधा एकजना उहाँले लिनुहुन्छ, उहाँको श्रीमतीले, उहाँको छोरीले, उहाँको भान्जीले, उहाँको भतिजूले लिन्छन्। राजाको पालामा त तपाईँको चाहिँ शिक्षकको तलब 300 रुपियाँ हुँदाखेरि राजाको कति लाख, रानीको कति लाख, त उहाँका भाइ भारदार, फुपू, भान्जा, भान्जी, भतिजा, भतिजी, स्याहाजादा परिवार गर्दा चाहिँ उहाँकोमा चाहिँ तपाईँको चाहिँ 200-150 मान्छेलाई चाहिँ तपाईँको चाहिँ भत्ता बाँड्नु पर्थ्यो। दरबार जनताको दुःख गरेर जनताले तिरेको कर दरबारका भाइ भारदारले चाहिँ भत्ता बाँडेर खानु पर्थ्यो। त्यो ठुलो कि यो अहिले एउटा राष्ट्रपति चाहिँ खर्चिलो, त्यो खर्चिलो थियो। अब त्यतिखेर कुरा गर्नुहुन्छ अहिले वार्डै पछि राजा भए भन्छन्। अहिले वार्ड 6,000 जति वार्ड हुन्छ, त्यतिखेर 35,000-40,000 वार्डहरू थिए। अहिले त 700 गाउँपालिकामा, नगरपालिका गाउँपालिका 700 कति छन्, 753 छन्। अब त्यहाँ 753, अब राजाको पालामा 30,000 भन्दा बढी चाहिँ गाउँ पञ्चायतहरू थिए। झापा जिल्लामै 50-51 थियो, अहिले 15 भएको छ। भन्दाखेरि त्यो बेलामा पनि त प्रधान पञ्च कति थिए, वार्ड तपाईँको चाहिँ 32-33,000 वार्ड थिए, त्योभन्दा बढी थिए। अब ती वार्ड अध्यक्षहरू पञ्चायतकालमा पनि थिए, प्रधान पञ्चहरू पञ्चायतकालमा पनि थिए। त्यसो हुँदा अहिले सङ्ख्या घटेर 753 ल्याइएको छ। त्यो हिसाबले हेर्ने हो भनेदेखि आज गाविस अध्यक्ष, नगरपालिकाको प्रमुख, मेयरले चाहिँ गल्ती गर्यो भने जनताले सिधै ठाडो औँला ठडाएर बाटो छेकेर यो के गरेको भन्न पाउँछन्। हिजो एउटा प्रधान पञ्चको, एउटा वार्ड अध्यक्षको छोडेर एउटा गाँसको विरुद्ध पञ्चको विरुद्ध बोल्नु हुँदैन थियो, जेल जानु पर्थ्यो, त्यो स्थिति त छैन नि। त्यसो हुँदाखेरि यो जुन भ्रम छ, आखिर त्यहाँ गाविस अध्यक्ष भने जनताको छोरो हुन्छ, राष्ट्रपति पनि जनताको छोरो हुन्छ, र ऊ एकपटक भएपछि सर्वकालिक हुँदैन। र अहिले जुन राजा ल्याउन आन्दोलन गरेको भन्छन्, राजा ल्याउन जनताले आफ्नो अधिकारको लागि आन्दोलन गर्छ। जनआन्दोलन भनेको जनताको अधिकार स्थापित गर्नका लागि हुन्छ। राजा एउटा रजौटो, एउटा सामन्तको अधिकारका लागि जनआन्दोलन भन्ने जुन अहिले हल्ला चलाएका छन्, यो जनआन्दोलन शब्दको अपमान। उनीहरूले भन्नु पर्यो राज आन्दोलन, हामी राज आन्दोलन गर्दछौँ, एउटा राजालाई अधिकार दिएर हामी रैती बन्न, हामी दास बन्न तयार छौँ, हामी दास हौ भनेर हिँड्नु पर्यो घोषित रूपमा। उहाँहरूले चाहिँ जो जसले राजालाई ल्याउन चाहनुभएको छ, आफै राजाको ठाउँमा बस्न पाउने, एउटा जनताको छोरो, एउटा दलितको छोरो, एउटा आदिवासीको छोरो, एउटा जनजातिको छोरो, एउटा महिला छोरी, जनताका छोराछोरी राज्यको सर्वोच्च निकायमा पुग्न पाउने सौभाग्यलाई कुल्चिएर एउटा रजौटो, एउटा सामन्त, एउटा चाहिँ खराब छविको तस्करीमा लागेको, तपाईँको चाहिँ पदम ठकुराठीलाई गोली हान्ने, दरबार हत्याकाण्डको अभियोग लगाएको, आफ्नै वंश सखाप गर्न चाहिँ संलग्न भएको भनेर जनताको मनमनमा चाहिँ तपाईँको चाहिँ रहेको एउटा चाहिँ पाखण्डलाई चाहिँ सत्तामा स्थापित गरेर त्यसको दास हुन्छु भनेर हिँड्ने मान्छेहरूको त उहाँहरूलाई त बिचरा दया गर्नुपर्छ, चेतना छैन। जुन दिन चेतना आउँछ उहाँहरूले गल्ती गरेछु भने पश्चाताप गर्नु होला। अहिले त अचेतन मान्छेले, बेसुरा मान्छेले के भन्छन्, तिनको चेतनाप्रति दया गर्नुभन्दा त अर्को के भन्न सक्छ।
अहिले हामी रेडियो भिजन 91.6 MHz छौँ, कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण मगाई हुनुहुन्छ। कृष्णजी, तपाईँ पत्रकार पनि भएको नाताले चैत्र 15 जुन काठमाडौँमा चाहिँ राजावादीहरूले गरेको आन्दोलनमा जुन खालको विभत्स घटना देखियो, आपराधिक घटनाहरू देखियो, यसलाई चाहिँ तपाईँ कसरी विश्लेषण गर्नु?
होइन, अब यो त हेर्नुहोस्, यो अराजकतामा केही धमिलो पानीमा माछा मार्न पाइन्छ कि भनेर राजा, पूर्व राजा, अन्तिम शाहवंशका अन्तिम राजा, म त्यसो भन्छु, ज्ञानेन्द्रले बुनेको जुन योजना छ, किनभने दरबारमा निर्मल निवासमा गएर आन्दोलनका कमान्डर भनिएका परसाईजी, नवराज सुवेडी लगायतका मान्छेहरूले भेटघाट गरेर आइसके पछाडि यो जुन हिंसा बङ्गलादेश बनाइदिन्छौँ, प्रत्येक नेताका घर रेकी गरिसकेका छन्, प्रत्येक हुरुरु घरभित्र छिरेपछि तिनको हालत के होला भन्ने जस्ता अभिव्यक्तिहरू दिइसके पछाडि नियोजित रूपमा तोडफोड भएको छ, आगजनी भएको छ, पत्रकारको हत्या गराउनेसम्मको काममा ज्ञानेन्द्र र कोमलको ट्याटु खोपाएका, छातीमा ट्याटु खोपाएका मान्छेहरू पुलिसले पक्रेको छ, तिनको भिडियो सार्वजनिक भएको छ, र यो जुन आतताई, यो बर्बर जुन काम अन्तिम राजा ज्ञानेन्द्र शाहले गरे, यो उनको ठुलो एउटा भूल हो। यस्तै गर्दै गयो भनेदेखि अब उनले जुन व्यापार गरेर नेपालमा खान पाएका छन्, बस्न पाएका छन्, यिनको सम्पत्तिमाथि जनताले फेरि पनि हस्तक्षेप गरे भनेदेखि संसारमा राजवंशको, राजशाहीको अन्त्य हुँदाखेरि जुन दुःखद घटना भएको छ, के भएको छ इतिहास पढौँ सबैले, त्यस्तो स्थिति नआओस् भन्ने हामी चाहिँ ज्ञानेन्द्रको सद्बुद्धि पलाओस्, लोकतन्त्रलाई मानुन् र जनताको चाहना र जनताको इच्छा जनताको म्यान्डेटभित्र उनी बसुन् त्यसैमा उनको कल्याण छ। अन्यथा उनले चाहिँ यो संविधान विरुद्धको गतिविधि गर्न थाले लोकतन्त्र विरुद्धको गतिविधि गर्न थाले भने त्यो बेलामा ज्ञानेन्द्रले भाग्ने ठाउँ पनि पाउँदैनन्। त्यसतर्फ ज्ञानेन्द्र र ज्ञानेन्द्रका अनुचरहरूले बेलैमा सोचुन् म यही भन्न चाहन्छु।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण मगाई हुनुहुन्छ। कृष्णजी, यो गणतन्त्रमा चाहिँ केही भएन केही गरेन भन्छन् नि, के हो कुरा?
अब कस्तो केही भएन भन्या हुन्, अब कुन हिसाबले भन्या हुन्? अब जुन जनताले अपेक्षा जुन अपेक्षा त हेर्नुहोस्, जहिले पनि मान्छेको चाहिँ चाहना असीमित हुन्छ। मान्छेले तृप्त भइदियो भने फेरि प्रगति पनि हुँदैन, विज्ञान पनि मर्छ, विज्ञान पनि असन्तुष्ट हुन्छ। आज जुन प्रविधिको विकास भएको छ यतिमै स्थिर भइदिएको भएर चाहिँ नि तपाईँको चाहिँ संसार अगाडि बढ अझै नयाँ नयाँ टेक्नोलोजीहरू आउँछन्, नयाँ नयाँ खोज हुन्छन्, नयाँ रिसर्च हुन्छन्, नयाँ अनुसन्धान हुन्छ। अझै राम्रो हुन पाए हुन्थ्यो, अझै गर्न पाए भन्ने हुन्छ कि मान्छे पनि उमेर ढल्किँदै जाँदाखेरि पहिलेकै जस्तो जवान हुन पाए, त्यस्तै स्फूर्ति आइदिएदेखि हुन्थ्यो भन्ने त्यो 80 वर्ष 90 वर्षको मान्छेलाई पनि 15-20 वर्षको उमेरको जस्तो हुन पाए हुन्थ्यो, जोस जाँगर आउन पाए हुन्थ्यो भन्ने हुन्छ। र अझै बढी विकास, अझै बढी उन्नति, संसारका समृद्ध मुलुकहरूको तुलनामा हामी पनि पुग्न पाउनुपर्छ भनेर जनताले यो जुन अपेक्षा राखेको छ यो यसलाई सकारात्मक रूपमा लिनुपर्छ। होइन भइगयो पुगिगयो भनेर चाहिँ त्यो त्यस्तोमा अल्मलियो भनेदेखि त्यो प्रगतिको बाटोमा अगाडि बढ्दैन। तर तपाईँ पञ्चायतकाल र आजलाई हेर्नुहुन्छ भनेदेखि हिजो शिक्षाको स्तर के थियो आज के छ, हिजो स्वास्थ्यको स्तर के थियो आज के छ, हिजो तपाईँको देशभरिमा 700 जति चाहिँ स्वास्थ्य चौकी अस्पताल थियो भने आज 12-13 हजार तपाईँको संख्या तथ्याङ्कमा चाहिँ तपाईँको अस्पताल स्वास्थ्य सेवा केन्द्रहरू पुगेको छ। हिजो यही झापा जिल्लामै भन्नुहुन्छ भने एउटा मेची क्याम्पस थियो, आज तपाईँको चाहिँ 20 जति कलेज छन्, तपाईँको 150-200 जति उच्च मावि छन्, तपाईँको चाहिँ एउटा कलेज भएको ठाउँमा चाहिँ 250 जतिको चाहिँ एउटा चाहिँ उच्च शिक्षा अध्ययन गर्ने स्थल बनेको छ। हिजो एउटा मेची अञ्चल अस्पताल थियो, आज झापा जिल्लामा चाहिँ तपाईँको चाहिँ सबै जोड्दाखेरि तपाईँको चाहिँ 150 चाहिँ अस्पताल स्वास्थ्य चौकी नगर अस्पताल र विभिन्न सेक्टरका अस्पताल, दाँतका अस्पताल, बच्चाका अस्पताल, क्यान्सरका अस्पताल, मेडिकल कलेज शुद्ध गरेर चाहिँ 150 स्वास्थ्य संस्थाहरू चाहिँ जन्मिसके। हिजो एउटा मेची अञ्चल अस्पताल थियो, स्वास्थ्यको क्षेत्रमा यो भएको छ। औसत आयु तपाईँको चाहिँ पञ्चायतकालमा 46 तपाईँको मान्छेको 53-54 थिएन, आज 72 पुगेको छ औसत आयु। खानेपानीको कुरा गर्नुहुन्थ्यो भनेदेखि खानेपानी कति 36-37% कति थियो, आज चाहिँ 94-95% मान्छेको ठाउँ घरमा स्वच्छ खानेपानी पुगेको छ। मान्छेलाई धेरै पेटको रोग लागेर बिरामी अत्यधिक हुन्थ्यो भनेदेखि त्यस कारणले आज खानेपानीको कारणबाट मान्छेको चाहिँ स्वास्थ्यमा सुधार भएको छ। आज हिजो पञ्चायतकालमा तपाईँको चाहिँ 5% मान्छेका घरमा मात्रै शौचालय थियो भनेदेखि ग्रामीण क्षेत्रमा, आज तपाईँको चाहिँ 99% घरहरूमा चाहिँ स्वास्थ्य सुलभ शौचालय निर्माण भएको छ, चेतना स्तर छ। आज मोटर बाटो थिएन, हिजो तपाईँको 7000 पञ्चायतकालमा 7000 मोटर बाटो थियो भने आज 180000 मोटर बाटो र 130000 त तपाईँको चाहिँ पिच बाटो भएको छ। हिजो बिजुली 230 MW थियो भने आज बिजुली 46 यता आएर आज 2900 MW 3000 MW हाराहारीमा हाम्रो चाहिँ बिजुली उत्पादन भएको छ। र हामी बिजुली बङ्गलादेशले बेच्न थालेको छौँ, इन्डियाले बेच्न थालेको छौँ। बिजुलीबाट हाम्रो चाहिँ हाइड्रोबाट ठुलो सम्भावना छ नेपालमा। अबको 10 वर्षमा हामी राम्ररी हाइड्रोलाई प्राइभेट सेक्टरलाई चाहिँ इन्भेस्ट गर्ने वातावरण लगानी मैत्री वातावरण बनाएर गयौँ भनेदेखि अबको 10 वर्षमा हामी चाहिँ तपाईँको एसियाको चाहिँ राम्रो आर्थिक उन्नति गर्ने मुलुकमा हामी पुगेको हुन्छौँ। हिजो तपाईँको 180 तपाईँको प्रति व्यक्ति आय थियो पञ्चायतकालमा भनेदेखि आज चाहिँ 1350-1400 चाहिँ प्रति व्यक्ति आयमा हामी चाहिँ पुगेका छौँ। रोजगारीको चाहिँ त्यहाँ देशभित्र राज्यले सरकारले रोजगारी दिँदैन, लोकतन्त्रमा रोजगारीको वातावरण बनाइदिन्छ, रोजगारीका लागि उद्योग धन्दा खोल्ने वातावरण बनाइदिन्छ। राज्यले चाहिँ अब उद्योग धन्दा कल कारखाना चलाएर बस्दैन यो संसारमा। तपाईँको संसारभरिको लोकतान्त्रिक मुलुकहरूमा चाहिँ के हुन्छ त भन्दाखेरि जनताले तपाईँको चाहिँ उद्योग धन्दा कल कारखाना चलाउँछन्, निजी सम्पत्ति राख्न पाउन दिने मुलुकहरू जति पनि मुलुकहरू छन् ती मुलुकमा चाहिँ सम्पत्ति जनताको हुन्छ। राज्यले त्यो उद्योग धन्दा कल कारखाना चलाउनेबाट कर लिन्छ र धनीहरूबाट कर लिएर गरिबहरूको सुरक्षा, स्वास्थ्य, शिक्षा उहाँहरूको चाहिँ प्रत्याभूति दिएर चाहिँ उहाँहरूको चाहिँ जीवधनको सुरक्षा राज्यले गरेर चाहिँ तल्लो वर्गलाई संरक्षण गरेर चाहिँ अगाडि बढ्छ। लोक कल्याणकारी राज्य व्यवस्थाको नीति त्यो हुन्छ। त्यस आधारले हेर्दाखेरि आज केही भएन भन्ने मान्छेहरूले पछि 30 वर्ष अगाडि म कस्तो गाउँमा थिएँ, मेरो घर अगाडिका बाटा कस्ता थिए, मैले बिजुली पाएको थिएँ कि थिइनँ। तपाईँको 20% मान्छेको घरमा बिजुली थियो भने आज 97% मान्छेको घरमा बिजुली पुगेको छ। मान्छे बिजुली नै देख्दैन थियो, बिजुली देख्दा छक्क पर्थ्यो, तपाईँको मोटर देख्दा छक्क पर्थ्यो। आज गाउँमा जानुहुन्छ भने हरेक घरमा एउटा मोटरसाइकल छ। हिजो पञ्चायतकालमा गाउँमा एउटा मोटरसाइकल आयो भनेदेखि मोटरसाइकलको धुवा सुत्दै पछि धुवा सुँदै हामी पनि कुथ्यौँ, मोटरसाइकल हेर्न कुथ्यौँ। आज हरेकका घरमा एउटा दुइटा मोटरसाइकल छ, बाटो बढेको छ। हिजो एउटा पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्ग भन्थ्यो एउटा थियो भने आज तपाईँको हुलाकी मार्ग यत्रै त्यत्रै हाइवे बनेको छ, मध्य पहाडी लोकमार्ग बनेको छ, मदन भण्डारी मार्ग बनेको छ, तपाईँको चाहिँ तिनवटा एउटा मार्ग भएको ठाउँमा मेचीदेखि महाकालीसम्मको तिन तिनवटा चाहिँ हाइवे बनेका छन्। प्रगति नभएको यो चाहिँ प्रगति भएको छ नि त। औसत मान्छेहरूको तपाईँको चाहिँ अहिले तपाईँको घर व्यवस्थित बनाएका छन्, खाने बस्ने व्यवस्थित भएको छ, लाउने व्यवस्थित भएको छ, सफा सुग्घरमा पनि स्वास्थ्यमा त्यतिकै ऊ भएर गएको छ, प्रगति भएर गएको छ। 30 वर्ष अगाडिको पञ्चायत कालको अवस्थामा झापा जिल्लामा तपाईँको चाहिँ हेर्नुहुन्छ भनेदेखि 70% घरहरू सबै फुस्का थिए, कच्ची घरहरू थिए, पराले छापेका खरले छापेका घरहरू थिए। आज तपाईँको सबै घरहरूमा चाहिँ जस्ताको पाता लगाइएको छ, पक्की घरहरू बनेका छन्, बाटो बनेको छ, बिजुली पुगेको छ, खानेपानी पुगेको छ, शौचालय पुगेको छ, स्कुल पुगेको छ, सबै कुराहरू भइरहेको छ। त अब युरोपकै जस्तो सोचेर त यो पञ्चायतले लुटेर टाट पल्टेको मुलुक 240 वर्ष तानासाई राजशाहीले दास्तामा युरोप अमेरिका त्यही बेलामा चाहिँ प्रगति पथमा पुगेको बेलामा हामी ढुङ्गे युगमा थियौँ, जङ्गली दास्ता मध्ययुगीन दास्ताको युगमा थियौँ, न चेतना थियो। आज चेतनाको स्तर के छ? आज कसैले कसैलाई हेपेर बोल्न सक्दैन, हरेक मान्छेले चाहिँ आफ्नो आत्मसम्मान स्वाभिमान र पहिचान खोजेको अवस्था छ। हिजो पञ्चायतकालमा बोल्न पाइन्थ्यो, ठुला ठालु ठुला बडाले जे गरे पनि त्यसको दमन शास्ति बुहारतन्त्र तिनीहरूको चाहिँ अत्याचार सहेर मान्छेहरू रोएर बसेका थिएनन्। आज कसैले कसैमाथि अत्याचार गर्यो भनेदेखि तुरन्त प्रतिवाद गर्छ। त्यत्रो चेतना स्तर जनताको बढेको छ, यत्रो चेतना स्तर बढेको बेलामा फेरि त्यही पुरानो तानासाई व्यवस्था ल्याएर राजा हुन्छु भन्ने कुरा चाहिँ कल्पना कसैले नगरे पनि हुन्छ, त्यो स्थिति छैन। गणतन्त्रमा हुँदै नभएको भन्ने होइन, भएको छ, यिनै तथ्याङ्कहरू देखाइहाल्छ। तर जनतामा जुन शासकीय पद्धति अन्तर्गत दिनुपर्ने डेलिभरी थियो त्यो चुस्त हुन सकेन, दुरुस्त हुन सकेन। कर्मचारी तन्त्र तपाईँको पञ्चायतको कर्मचारी छैन नि, लोकतान्त्रिक गणतन्त्र स्थापना भएदेखिका या 2046 साल पछाडि प्रजातन्त्र स्थापना भए पछाडि नियुक्ति दिएका कर्मचारीहरू पनि कति अवकाशमा गए, कति काम गरिरहेका छन्। त्यो लोकतान्त्रिक आचरण कर्मचारी पनि हुन्। पहिलो कुरो त जनताले सरकार हेर्दा त के हेर्छ? सरकारी अड्डा अदालत सरकारी कार्यालयहरूमा सेवा प्रभावमा बसेका सरकारी कर्मचारीहरूको व्यवहार जस्तो छ, जनताले यो सरकार काम दिँदैन भन्ने कुरा चाहिँ कर्मचारीको व्यवहारमा भर पर्छ। नेतृत्व तहमा बस्ने साथीहरू, पार्टीको नेतृत्व होस् या जनप्रतिनिधिको नेतृत्व होस्, उहाँहरूले जनतालाई सहयोगी भूमिका, साथीको भूमिका, के यहाँ शासक र शासित होइन। नेतृत्वमा बस्नेहरू चाहिँ सेवक हुन्, उनीहरूले चाहिँ म जनताको सेवा गर्न आएको हुँ, म जनता हुँ, म जनताको सेवक हुँ, मेरो निश्चित अवधिभरि म यो पदमा रहन्छु, तर त्यस पछाडि फेरि म जनताकै बिचमा जानुपर्ने भएको हुँदा मैले जनतालाई सर्वोच्च स्थानमा, किनभने नेपालमा राजकीय शक्तिको स्रोत भनेको जनतामा निहित छ भनेर संविधानले ग्यारेन्टी गरिसके पछाडि जनतालाई सर्वोच्च स्थानमा राखेर सबैले आफूले आत्मसमीक्षा गरेर जनतालाई सेवा सुविधा दिने कुरामा, घर गाउँबाट सेवा लिन आएका जनताप्रति गरिने व्यवहार, बोली, सत्कार, उहाँहरूको चाहिँ आत्मसम्मानमा ठेस नपुग्ने गरी आदरार्थी शब्दहरू प्रयोग गरेर जनतालाई उच्च स्थानमा राखेर लोकतन्त्रमा त आहा कर्मचारीले कति इज्जत गर्दो रहेछन्, यो लोकतन्त्र व्यवस्था चाहिँ ठिक रहेछ भन्ने बनाउने त मेयर साहबहरूले, वडाध्यक्षज्यूहरूले, सांसदज्यूहरूले, मन्त्रीज्यूहरूले, पार्टीका नेतृत्वमा बसेका नेताज्यूहरूले, कर्मचारीको जुनसुकै तल्लो तहदेखि माथिल्लो तह, अब जुन उहाँहरूको दर्जा हुन्छ, म त तल्लो माथिल्लो भन्दिनँ, सबैको समान हुनुपर्छ भन्ने हो, तथापि ऱ्याङ्किङ हुन्छ ब्युरोक्रेसीभित्र, संसारभरि ऱ्याङ्किङ हुन्छ, सबै तहकाले जनताको सेवालाई केन्द्रबिन्दुमा राखेर म पनि जनताकै छोरो हुँ र मैले उहाँहरूलाई इज्जत गर्नुपर्छ भन्ने भावना विकास गरेर अत्यन्तै सरल तरिकाले जनताले सेवा प्रवाह गर्न सक्नुपर्छ। अन्यथा यसको दोष चाहिँ कर्मचारीको, नेताको, अगुवाको गलत व्यवहारको कारणबाट जनतामा चाहिँ पञ्चायत पनि उस्तै हो, लोकतन्त्र पनि उस्तै हो, जुन आए पनि उस्तै त रहेछ नि, हामीले दुःखै पाउने हो भन्ने चाहिँ पर्न दिनु हुँदैन, त्यहाँ त्रुटि भएको छ, त्यसलाई सच्याउनुपर्छ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद माधुजी।
रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा आज हामीले नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण मगाईसँग कुराकानी गऱ्यौँ। वास्तवमै अहिलेका जनताले पाउने सेवालाई सरकार र स्थानीय सरकारहरूले, प्रदेश सरकारहरूले र सङ्घीय सरकारहरूले ठिक ढङ्गले सेवा प्रवाह गर्ने हो भने यो निराशाहरू बिस्तारै चिरिएर जानेछन् र निराशा कतिपय चाहिँ भएका होइनन्, बनाइएका हुन् भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।